ہمارے پیارے مرشد اور شیخ عارف باللہ شیخ العرب والعجم قطب العالم حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ، حضرت والا نے اللہ تعالی کی محبت اور اللہ تعالی کی محبت کے درد کو اور اللہ تعالی کی عظمت کو جس عجیب انداز سے اور جس درد دل سے پیش فرمایا، یہ بھی اپنی مثال آپ ہے۔ جیسے مقتے کا شعر ابھی سرود بھائی پڑھ رہے تھے کہ سارے عالم میں یہی اختر کی ہے آہو فغاں، سارے عالم میں یہی اختر کی ہے آہو فغاں، چند دن خون تمنا سے خدا مل جائے۔ کہ تھوڑے دن اگر ہم اپنی حرام تمناؤں کا خون کر لیں، تھوڑے دن کی بات ہے۔ فرمایا شروع شروع میں مشکل پیش آئے گی، لیکن یہ مشکل بھی اگر شیخ اور مربی اور پھر ایسے اللہ تعالی کی محبت کا درد رکھنے والا شیخ ہو تو وہ مشکل بھی آسان ہو جائے گی، بلکہ حضرت فرماتے تھے صرف آسان نہیں بلکہ لذیذ اور مزیدار بھی ہو جائے گی۔ یہ شعر اکثر حضرت سنایا کرتے تھے کہ مجھے سہل ہو گئی منزلیں کہ ہوا کے رخ بھی بدل گئے، مجھے سہل ہو گئی منزلیں کہ ہوا کے رخ بھی بدل گئے، تیرا ہاتھ ہاتھ سے آ لگا تو چراغ راہ کے جل گئے۔ یعنی صحبت شیخ سے وہ منزل آسان ہو جاتی ہے۔ عام قاعدہ یہ ہے کہ دنیا میں انسان کوئی بھی کام کرنا چاہے، اگر اس کو اس میں رہبر مل جائے، یہ کیا کہتے ہیں، ایجنٹ مل جائے، تو ایجنٹ کے مل جانے سے کام آسان ہو جاتا ہے۔ تو اسی طرح سے اللہ تعالیٰ کے عاشقین کی صحبتوں سے اللہ تعالیٰ کی محبت کا راستہ وہ نہ صرف آسان بلکہ حضرت صاحب لذیذ اور مزیدار بھی ہو جاتا ہے، کیونکہ اس کے دل میں اللہ تعالیٰ کی محبت اور اللہ تعالیٰ کے نام کی جو مٹھاس ہے اس کی لذت بھی ہوتی ہے۔ اس کی وجہ سے اس کی صحبتیں، اس کی مجلسیں، اس کی تقریر، ایک ایک چیز میں اس اللہ تعالیٰ کے نام کی لذت اور مٹھاس کا اثر بھی شامل ہوتا ہے۔ یہی وجہ ہے کہ وہ جو پاس بیٹھنے والا جو کام اس کو مشکل معلوم ہوتا ہے، صحبتوں کی برکت سے وہ آسان ہو جاتا ہے۔ حضرت والا کے ایک مضمون جو میں نے آیت تلاوت کی سورہ فاتحہ، جس کو ام الکتاب بھی کہا جاتا ہے اور سورہ شفا بھی اس کا نام ہے، ام الکتاب بھی اس کا نام ہے اور سورہ شفا بھی سورہ فاتحہ کا نام ہے۔ اس لیے حضرت فرماتے تھے کہ حضرت مولانا شاہ برار الحق صاحب ہردوئی رحمت اللہ علیہ فرماتے تھے کہ اگر مریض پر گیارہ مرتبہ اگر سورہ فاتحہ پڑھ کر دم کر دیا جائے تو مریض پر، یعنی جیسے پانی میں دم کر دیا تو وہ مریض کو پانی پلا جائے، تو یہ شفا کا ذریعہ ہے۔ اور حضرت نے اس کی تعداد 11 مرتبہ فرمائی تھی کہ سورہ فاتحہ کو 11 مرتبہ پڑھ کر پانی پہ دم کریں اور وہ مریض کو پلائیں، تو اس میں شفا ہے۔ اس لیے اس سورت کا نام سورہ شفا بھی ہے۔ اور قرآن پاک کی ابتدا اسی سے ہے، اور لہذا پہلے سکھائے کہ جب کوئی دربار میں داخل ہونا چاہتا ہے، حضرت فرماتے ہیں جب کوئی دربار میں داخل ہونا چاہتا ہے تو بڑے لوگ ہوتے جو دنیاوی اعتبار سے وہ اپنے گھر کے باہر ایک کتا بھی رکھتے، لہذا اسی طرح سے جب وہ داخل ہونا چاہتے تو وہ کتا بھونکتا ہے، تو پھر وہ کتے کو نہ مارا جاتا ہے نہ بھگایا جاتا ہے نہ بھونکا جاتا ہے، بلکہ کرتے کیا ہے، مالک سے رابطہ کرتے ہیں، تو مالک خصوصی کوڈ بجاتا ہے، سیٹی بجاتا ہے، ٹونی رستہ دے دو، تو وہ جو ہے وہ پھر وہ مالک سے رابطہ کرتا ہے کہ جناب میں آپ کے پاس آنا چاہتا ہوں، آپ کا کتا میرا رستہ روک رہا ہے، تو پھر وہ خصوصی کوڈ بجاتا ہے اور وہ سیدھا آ جاتا ہے۔ فرمایا اسی طریقے سے شیطان جو اللہ تعالی کے دربار سے گیٹ آؤٹ کیا ہوا، وہ اللہ تعالی کے دربار کے باہر کھڑا ہے، جو اللہ تعالی کے پاس جانا چاہتا ہے یہ بھونکتا ہے، وسوسے ڈالتا ہے، نا امید کرتا ہے، ارے تم اتنے زمانے سے ہو تمہیں کیا فائدہ ہوا، دیکھو ابھی تک تم سے گناہ نہیں چھوٹے، اتنی مدت اتنا زمانہ تم ایک اللہ والے کی صحبت میں رہے لیکن ابھی تک ویسے کے ویسے ہو، اور حقیقت یہ ہے کہ بہت بڑی انسان کے اندر تبدیلی آتی ہے. اور اگر سوچے ذرا سا غور کرے تو پہلے وہ زمانہ دیکھے اور اب دیکھے اس فرق کو بھی نکالے گا تو پتا چلے گا کہ بہت بڑی تبدیلی میرے اندر آئی ہے. اور حضرت فرمایا کرتے تھے کہ اگرچہ ایک انسان گناہ میں مبتلا ہے اور گناہ میں مبتلا ہو کر وہ بار بار توبہ بھی کرتا ہے, فرمایا توبہ کرنا یہ خود اچھے اخلاق میں سے ہے, اور اس گناہ پر ندامت ہونا یہ خود ایک بہت بڑی چیز ہے. اس لیے شیطان مایوسیاں ڈالتا ہے, نا امید کرتا ہے, اور بڑی بڑی باتیں ہو ایسے وقت میں گناہوں کو یاد کراتا ہے, دیکھو تم ایسے بھی ہو ایسے بھی ہو, یہ بھی کرتے ہو وہ بھی کرتے ہو, اور اللہ تعالی کی رحمت سے نا امید اور مایوس کر کے اس کی کوشش ہوتا ہے کہ جب تم اتنا زمانہ رہے اب کیا فائدہ آنے کا. اور یہی سب سے بڑی اس کی محنت اور کوشش ہوتی ہے کہ کسی طرح سے شیخ سے دور کر دے, نا امید کر کے. اور دوسرا جو کام شیطان کرتا ہے وہ بدگمانی اور اعتراضات پیدا کرتا ہے, کہ اس کی فکر کرتا ہے کہ دیکھو کوئی فائدہ نہیں ہوا, اور دیکھو وہ فلاں آدمی آیا اس کو چائے بھی پلائی, تمہیں تو پوچھا ہی کچھ نہیں, تمہیں پوچھا نہیں, اور اس کو دیکھو وہ آیا کیسے اس کو سر آنکھوں پہ بٹھایا. اس طرح کے اعتراضات اور بدگمانیاں اور یہ چیزیں ہیں جو شیطان کرتا ہے اس میں پیدا. تو فرمایا کہ جب وہ, اس لیے اللہ تعالی نے سکھا دیا فَإِذَا قَرَأْتَ الْقُرْآنَ فَاسْتَعِذْ بِاللَّهِ فَاسْتَعِذْ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ, جب قرآن پاک کی قرآت کرنے لگو تو اعوذ باللہ پڑھ لو. اچھا بعض لوگ عجیب کام کرتے, جب نماز شروع کرنے لگتے نا تو نماز شروع کرنے سے پڑھتے ہیں اعوذ باللہ بسم اللہ الرحمن, پھر اللہ اکبر کہتے ہیں, یعنی نیت سے پہلے اعوذ باللہ بسم اللہ پڑھتے ہیں. تو یاد رکھیے کہ یہ ٹھیک نہیں اور درست نہیں ہے. نیت کرے اگر زبان سے کرے, اگر زبان سے نہیں کرتا تو کوئی بات نہیں, دل میں تو ارادہ اور نیت موجود ہے جو دل کا نام ہے. پہلے نماز کو اسے ثنا سکھائی گئی, نماز شروع کی ثنا, اس کے بعد اعوذ باللہ اور بسم اللہ ہے. لہذا وہ موقع ہے اعوذ باللہ جو نبی صلی اللہ علیہ وسلم نے خود امت کو سکھا دیا. اس لیے نماز سے شروع کرنے سے پہلے اعوذ باللہ بسم اللہ پڑھنے کی ضرورت نہیں ہے. جو سنت موقع ہے وہ خود نبی صلی اللہ علیہ وسلم نے سکھا دیا کہ ثنا پڑھنے کے بعد اعوذ باللہ اور بسم اللہ پڑھی جائے. تو شیطان جو ہے, یہ فرمایا کہ شیطان کی مثال کتے کی طرح ہے. اکبل الکلاب, ملا علی قاری رحمت اللہ علیہ کی بات فرماتے تھے کہ یہ شیطان جو ہے وہ کتوں میں بڑا کتا ہے, اور جو دربار میں جانا چاہتا ہے اس پر بھونکتا ہے. لیکن فرمایا اس کا وہی علاج ہے جو کتے کا علاج ہے, کہ کیا نہ بھونکے, کیونکہ بھونکے گا تو سمجھے گا کہ میرا بھائی آ گیا, اور نہ پتھر مارے, کیونکہ پتھر مارے گا تو بھی وہ پکڑے گا, پیچھے ہی آئے گا وہ. اس لیے کیا ہے کہ اپنا رستہ دیکھتا رہے, احتیاط سے چلے کہ کتا میرے پاس نہ آئے, اور اپنا آگے بڑھتا رہے. لہذا شیطان کا بھی حکیم الامت تھانوی رحمت اللہ علیہ کی بات کو بارہا نقل فرمایا کہ شیطان اور اس کے وسوسوں کا کوئی علاج نہیں, صرف یہ کہ اس کی طرف توجہ نہ کرے. وہ بھونکتا ہے, بھونکنے دو. حضرت مولانا یعقوب صاحب نانوتوی رحمت اللہ علیہ کی بات سنائی حضرت نے کہ ایک دفعہ وضو فرمایا, تو وضو فرما کے, ایک حدیث شریف میں آتا ہے ایک شیطان ہے جس کا کام ہی ہے کہ وضو میں وسوسہ ڈالنا. لہذا جب وہ وضو فرمایا تو خیال آیا پتہ نہیں وضو ہوا کہ نہیں ہوا, حضرت آئے پلٹ کے دوبارہ وضو فرمایا, اور چونکہ دارالعلوم دیوبند کی چھتہ کی مسجد میں امامت فرماتے تھے, نماز پڑھائی. دوسرا وقت آیا وضو فرمایا, پھر نکلے تو خیال آیا کہ پتہ نہیں وضو کیا ہے کہ نہیں, دوبارہ وضو فرما لیا. تیسری مرتبہ ایسا ہوا تو وہ عارف تھے, عالم ربانی, حکیم الامت کے استاد. جب تیسری دفعہ ایسا ہوا تو سمجھ گئے گڑبڑ ہے, کیونکہ ایک دفعہ ایسا ہو دو دفعہ, فرمایا سمجھ گئے یہ شیطان ہے, اس چکر میں ڈال رہا ہے کہ پریشان کرنا, کیونکہ یہ شیطان کا کام ہی پریشان کرنا ہے مومن کو. لہذا کیسا عجیب ہے کہ ساری زندگی ڈراتا ہے کہ گناہ کرو, کفر پہ کے جاؤ, اور جب کفر ہو جاتا ہے تو کیا قیامت کے دن کیا کہے گا؟ اللہ تعالیٰ خود فرمایا کہ انی بری ام من کا, کہ میں تو بھائی تم سے بری ہوں, تمہیں میں نے کہا تھا, تم نے میری بات کیوں مانی؟ انی اخاف اللہ رب العالمین, ظالم کو کتنا بڑا باخدا دیکھی, کہہ رہے میں تو اللہ سے ڈرنے والا ہوں. اس وقت بالکل مکر جائے گا وہ, ہمارے یہاں کہتے ہیں نا, ارے صاحب وہ تو بالکل مکر گئے, تو وہ یہ پکا مکر جائے گا. اور اللہ تعالیٰ نے اس کے مکر کو پہلے ہی بیان فرما دیا کہ اس کے چکر میں رہو گے تو یہ پریشان کرے گا, اور یہ تو مکرو ہے, مکر جائے گا بالکل. اور کیا کہے گا؟ انی بری امن کا, بھائی میں تو تم سے آزاد ہوں, मैं बरी हूं, मैंने तुम्हें कहा था तुमने मेरी बात क्यों मानी, और रही बात मेरी तो देखो इन्नी अखाफुल्लाह रब्बुल आलमीन, मैं तो खुद अल्लाह से डरने वाला हूं। लदा इस तरीके से ये परेशान करता है। लदा हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह की बात हमने सुनाई कि एक दफा किसी ने शैतान से कहा, यार तुमने बहुत परेशान किया, हर एक को परेशान करते हो। उन्होंने कहा भाई मैं कुछ भी नहीं करता। कहा सारे झगड़े फसाद ये मुसीबतें तुम्हारी वजह से? उन्होंने कहा भाई मैं कुछ भी नहीं करता। कहा करते हो? कहा आओ मैं बताता हूं तुम्हें क्या करता हूं। वो एक मिठाई की हलवाई की दुकान पर ले गया, शीरा था, शीरे में उंगली डाल के दीवार पर लगा दी। वो उंगली लगाई, अब कहा शैतान ने कहा आओ बस देखो मैं क्या करता हूं, उंगली शीरा लगा दिया। अब उसके बाद थोड़ी देर में वहां चूटियां जमा, उन्हें चूटे भी आ गए। छिपकली ने चूटों को देखा, उसके पीछे लपके। चूहे ने छिपकली को देखा, वो छिपकली पे लपका। वहां बिल्ली गुजर रही थी, उसने चूहे को देखा, वो चूहे के पीछे दौड़ी। बाहर एक आदमी कुत्ता लेकर जा रहा था, तो उसने उसके कुत्ते ने जब बिल्ली को देखा वो बिल्ली के पीछे भागा। जब वो कुत्ता भागा तो वो हलवाई की जो कढ़ाई थी वो कढ़ाई पे उसे टक्कर हुई, कढ़ाई गिर गई। वो दुकानदार को गुस्सा आया, उसने डंडा मारा। वो चीखता हुआ बाहर निकला तो जो मालिक था, वो मालिक जो था उसको गुस्सा आया, उसने अपनी तलवार निकाली, उसने अपनी टिटी निकाली, टैं टैं दबाया, उसको टैं टैं कर दिया। अब तो जनाब पूरे बाजार में भगदड़ मच गई, लोगों ने उसको मारना शुरू कर दिया। इतने में फौज आई और फौज ने सबकी ठुकाई शुरू कर दी। शैतान ने कहा मैंने क्या किया था, सब उंगली तो लगाई थी। तो इस तरीके से ये अपने आप को बिल्कुल आजाद कर लेगा, इसलिए इसकी तरफ तवज्जो ही ना दे। और जब कुरान दरबार में दाखिल होना चाहे अल्लाह ताला से फरियाद करे कि अल्लाह मैं आपके पास आना चाहता हूं, ये कुत्ता मेरा रास्ता रोक ला है। तो अल्लाह ताला का कुत्ता है, खुद अल्लाह ताला उसको दबा देंगे, और अल्लाह ताला ही उस शैतान के मकर से बंदे की हिफाजत फरमाते हैं। ये अल्लाह ताला का फजल खास अपने बंदों पर होता है। इसने सिखाया आऊज़ु बिल्लाहि मिनश्शैतानिर रजीम, फिर उसके बाद सिखाया कर पढ़ो बिस्मिल्लाहिर रहमानिर रहीम, अल्लाह के नाम से शुरू करता हूं, अल्लाह जो रहमान भी है रहीम भी है। हजरत फरमाया करते थे कि देखो जिसको गुस्से की बीमारी हो, गुस्सा बर्दाश्त नहीं होता, तहम्मुल नहीं होता, तो वो क्या करे, 7 मरतबा बिस्मिल्लाह पढ़कर पानी पे, खाने पीने पे दम कर वो खाना पीना उस इस्तेमाल करे और वो पानी इस्तेमाल करे, इंशाअल्लाह ताला कुछ अरसे में उसके गुस्से में एतदाल आ जाएगा जो मकसूद है। ये हजरत फरमाते थे। और हर काम को शुरू करने से पहले बिस्मिल्लाह पढ़े कि इसमें बड़ी बरकत है, इसमें बहुत बरकत है। हजरत ने एक वाकया सुनाया कि एक साहब बाजार जा रहे थे, उनको घोड़ा खरीदना था, तो लेकिन बिस्मिल्लाह ऐसे भी ना करे। एक दफा एक साहब आए थे तो वो उनको मदरसे के लिए कुछ पैसे देने थे ज़कात, तो उन्होंने क्या कि जेब से पैसे निकाले, बिस्मिल्लाह एक एक नोट दे रहे, बिस्मिल्लाह। ऐसा भी नहीं इसका मकसद है। तो वही उसी पर हजरत ने सुनाया कि एक साहब जो है घोड़ा खरीदने जा रहे थे, तो एक जानने वाला मिला, कहां जा रहे हो? कहा घोड़ा लेने जा रहा हूं। अच्छा भाई, कहो भाई इंशाल्लाह। कहा भाई इंशाल्लाह का यहां क्या, बाजार खुला हुआ है, घोड़े की मंडी लगी हुई है, जेब में पैसे हैं, ताकत है, जाऊंगा घोड़ा खरीद के आ जाऊंगा। खामोश हो गया अगला। अब वो गया बाजार, और बाजार में गया, घोड़ा वोड़ा पसंद किया, उसके व्हील व्हील चेक किए और एक्सेलेटर और बम्पर वम्पर चेक किए, नंबर प्लेट भी देख ली। अब उसके बाद जब वो चेक करके कहा भाई ठीक है, जेब में हाथ, पैसा सौदा तय हुआ, जेब में हाथ डाला, पैसे गायब। अब परेशान पसीने पसीने मजबूरन वापस आया, वही साहब मिले, हाँ भाई घोड़ा नहीं लिया? क्या क्या बताऊं, इंशाल्लाह बाजार गया था, इंशाल्लाह घोड़ा देखा, इंशाल्लाह घोड़ा बहुत उम्दा था, और इंशाल्लाह घोड़ा मुझे पसंद भी आया, सौदा भी तय हो गया, इंशाल्लाह जेब में हाथ डाला, इंशाल्लाह पैसे गायब। तो वो मौका, हर चीज अपने मौके पर अच्छी लगती है। तो इसलिए सिखाया कि आउज़ु बिल्लाह के बाद बिस्मिल्लाह पढ़े, और हर काम के शुरू में बिस्मिल्लाह पढ़ ले। जैसे हजरत वाला ताकीद फरमाते थे, देखो वुजू से पहले बिस्मिल्लाह पढ़ना ये सुन्नत है, ये सुन्नत सिखाई जाती है। अगर उसमें बिस्मिल्लाह वल्हम्दुलिल्लाह पढ़ ले तो हदीस शरीफ में आता है कि जब तक बावजू रहेगा फरिश्ता नेकी लिखता रहेगा। और आसान कितनी, बिस्मिल्लाह वल्हम्दुलिल्लाह, आसान। और एक रिवायत में और भी अल्फाज है, इजाफी अल्फाज है, बिस्मिल्लाहिल अजीम वल्हम्दुलिल्लाह अला दीनिल इस्लाम, अगर ये याद करना मुश्किल हो, अगर याद करना बताए मुश्किल मालूम लगता हो, तो चलो बिस्मिल्लाह वल्हम्दुलिल्लाह कितना आसान है। और फजीलत कैसी कि जब तक बाब वजू रहेगा फरिश्ता नेकी लिखता रहेगा, सुभान अल्लाह। आगे फिर अल्लाह ताला ने फरमाया अल्हम्दुलिल्लाह रब्बिल आलमीन। हमारे प्यारे शेख रहमतुल्लाह अलैह फरमाते थे कि मेरे शेख हजरत मौलाना शाह अब्दुल गनी साहब फूलपुरी रहमतुल्लाह अलैह ने इसको फरमाया, आप हजरत आगे आ जाए, उस तरफ लगा दे कुर्सी और आगे आ जाए, उस तरफ लगा देना रस्ते से, आप हजरत कुछ इधर आगे, इधर भी जगह मौजूद है, आप भी थोड़ा आगे आगे हो जाए। तो फरमाते थे कि हजरत फूलपुरी रहमतुल्लाह अलैह की तकरीर थी जिसको हमारे शेख सुनाया करते थे, कि यहां फरमाया कि अल्हम्दुलिल्लाह का जो अलिफ लाम है ये इस्तिग़राक का है, यानी तारीफ की जितनी किस्में हैं वो सिर्फ अल्लाह के लिए खास है। और इसी से एक बात हजरत फरमाते थे, इससे एक बात और पता चली कि बाज़े लोग ऐसे हैं कि जो ये कहते हैं कि कुरान मजीद का तर्जुमा हम लुगत और डिक्शनरी से कर सकते हैं। एक ये बहुत बड़ा फितना आजकल चला हुआ है कि कुरान मजीद के लिए किसी मुल्ला के पास जाने की जरूरत नहीं है, कुरान पाक मौजूद है, डिक्शनरी निकालेंगे और हम जो चाहे कर सकते हैं। लेकिन ये पहला ही लफ्ज जो है, ये जो पहला ही दो अल्फाज है अल्हम्दुलिल्लाह, यही फंस जाएगा। और यही अल्लाह ताला ने गोया कही, अल्लाह ताला के इस कलाम का एजाज है, मौजजा है कि यही बता दिया कि याद रखना लुगत और डिक्शनरी से इसका तर्जुमा नहीं हो सकता, क्योंकि अल्हम्दुलिल्लाह अपने तरकीब और असलियत के एतबार से था लिल्लाहिल हम्द, मुकद्दम को मुअख्खर किया, मुअख्खर को मुकद्दम किया। ये अरबी की खसूसियत है कि अल्फाज का रद्दो बदल होता है, उससे माने में कमाल पैदा हो जाता है, जामियत पैदा हो जाती है। और यहां जो कायदा लगाया जाता है तकदीम माहकू ताखीर युफीदुल हसर, यह हजरत वाले की तकरीर है। लिहाजा अगर लिल्लाहिल हम्द पढ़ेंगे तो उसके माने हैं कि तमाम तारीफें अल्लाह के लिए, लेकिन जब उसको अल्हम्दुलिल्लाह किया तो इसके माने बनेंगे तमाम तारीफें सिर्फ अल्लाह ही के लिए हैं, क्योंकि वो तर्जुमा नाकिस है, कामिल नहीं है कि तमाम तारीफें अल्लाह के लिए तारीफें। अच्छा, तमाम का तर्जुमा भी नहीं ला सकते क्योंकि अलिफ लाम का तर्जुमा इस्तिग़राक का, तमाम का तर्जुमा मुल्ला से सीखे बगैर नहीं कर सकते। वो कहेगा मारफा है, अलिफ लाम दाखिल कर दिया तो यह खुसूसी बन गया। लिहाजा अलहम्द हम्दुलिल्लाह, हम्द के माने तारीफ के, हम्द के माने तारीफ के, और लिल्लाह अल्लाह के लिए, तो तारीफ अल्लाह के लिए। फरमाया तर्जुमा कामिल नहीं है, क्योंकि तर्जुमा कामिल यह होगा कि तमाम तारीफें सिर्फ अल्लाह के लिए है। और कायदा वही मुख्तसर का कायदा कि तकदीर महक ताखिर युफीदुल हसर, कि मुकद्दम को मौखर किया, माने के अंदर हसर पैदा हो जाए, सिर्फ के माने आ गए। और ये चीज बगैर डिक्शनरी, लुगत और डिक्शनरी से नहीं हो सकती। इसलिए जो लोग दावे करने वाले या ये दावा करने कि जी हम कुरान पाक का तर्जुमा आपको सिखा देंगे, और वो भी शॉर्ट कोर्स में, और कहते क्या लादा आ तो जाएगा, ऐसा मुल्ला भी बन जाएगा, लेकिन ऐसा मुल्ला मेड इन चाइना मुल्ला कहलाएगा। ये मुफस्सिर भी होगा लेकिन मेड इन चाइना होगा, कि कुछ दिन गाड़ी चलेगी फिर खत्म हो जाएगी। एक साहब ने चाइना में शादी की, कुछ दिन बाद उनकी बीवी मर गई, बड़े रो रहे थे। तो दूसरा दोस्त आया, तसल्ली दे रहा था, ताजियत करते हुए कहा यार घबराओ मत, तुम्हें तो मालूम है चाइना की चीज इतना ही चलती है, तुम चाइना का मुल्ला भी इतना ही चलेगा। इसलिए जो इल्म है, ये इल्म है, जब तक उस्ताद के पास नहीं बैठेगा उसके बगैर नहीं, मुल्ला से बगैर जान नहीं छूटेगी। साफ बात यह है कि वो आलिम और उस्ताद जो कि सनद है, उसके बगैर मेरे प्यारे दोस्तों हमारी जान नहीं छूटेगी। बाकी चाइना का मुल्ला तो बन ही जाएंगे, लेकिन फिर उसके फतवे भी वो अजीब अजीब होंगे। तो मेरे प्यारे दोस्तों, हजरत ने फरमाया कि पहली तो फरमाया कि अब हजरत फूलपुरी रहमतुल्लाह अलैह इसकी शरह फरमाते थे, इसकी बात समझाते थे, फरमाते थे तारीफ की किस्में चार किस्में हैं, पांचवी हो नहीं सकती। नंबर एक ये कि बंदा किसी बंदे की तारीफ करे, हकीकत में बंदे के किसी बंदे की तारीफ करना वो भी अल्लाह ही की तारीफ है, क्योंकि उसके खालिक अल्लाह है और उस बंदे को कमाल अता फरमाने वाले भी अल्लाह ही है। لہذا اگر کسی شاگرد کی تعریف کی جائے تو حقیقت میں شاگرد نہیں بلکہ استاد کی تعریف ہوتی ہے. لہذا کسی بندے کی کسی کمال کی تعریف کرنا یہ حقیقت میں اللہ تعالی ہی کی تعریف ہے، ایک قسم. دوسرا یہ کہ بندہ اللہ کی تعریف کرے، اور یہ تو ہے ہی، واضح ہے بالکل، اللہ تعالی کی تعریف کرنا کہ اللہ آپ ہمارے خالق ہے، آپ ہمارے مالک ہے، آپ ہم کو پیدا فرمانے والے ہیں، عنایت فرمانے والے ہیں، یا اللہ آپ کا کتنا کرم. ایسی جگہ جہاں پر بظاہر رزق کا پہنچنا ناممکن تھا ماں کے پیٹ میں، لیکن اللہ آپ نے جب اپنے کرم سے ہمیں وہاں عطا فرمایا، تو اس دنیا میں تو کتنے رزق کے اسباب ہیں، اب آپ کو ہم کو رزق عطا فرمانا کیا مشکل ہے. اس لیے حضرت فرماتے تھے دیکھو اللہ تعالی نے ہمارا رزق جمع فرمایا، وفی السماء، فی جو ہے وہ ظرف کے لیے آتا ہے، اور ہمارا ظرف برتن، ہمارا برتن آسمانوں میں موجود ہے. کیا فرمایا؟ وفی السماء، کیا وفی السماء رزقکم، تمہارا جو رزق ہے وہ آسمانوں میں موجود ہے، تمہیں تھوڑا تھوڑا کر کے ملتا رہے گا. فرمایا اللہ کے لیے کچھ مشکل نہیں تھا کہ ادھر بچہ پیدا ہوتا ادھر کنٹینروں کی لائن لگ جاتی. ابھی جی کیا ہوا، یہ جو جی فرشتے آئے، یہ جو بچہ پیدا ہوا ہے اس کا زندگی بھر کا دودھ، اس کے زندگی بھر کا چاول، اس کے زندگی بھر کی گندم، اس کا زندگی بھر کی شکر، یہ سب ہم لے کر آئے گے دو. اب بچے کو سنبھالتے یا وہ رزق کو سنبھالتے؟ اور اگر سنبھال بھی لیتے تو پھر بعد میں شکایت کرتے، ارے صاحب کیا بتائیں، ہمارے بچے کا دودھ بلی پی گئی، ہمارے بچے کی گندم جو ہے وہ چوہا کھا گیا. کتنی شکایت ہوتی، اور پھر سنبھالنا کتنا مشکل ہوتا. واہ مالک واہ. حضرت نے فرمایا دیکھو اللہ تعالیٰ کرم دیکھو، کہ فرمایا گھبراؤ مت، وفی السماء رزقکم، تمہارا جو رزق ہے آسمانوں میں ہے. پھر آگے کیا پیارا جملہ فرمایا، حضرت فرماتے تھے دیکھو اللہ تعالیٰ کا کتنا احسان، فرمایا وما توعدون، جس کا تم سے وعدہ ہے. یہ بندوں کی تسلی کے لیے، ارے تو کیوں گھبراتا ہے، جب ہم نے تجھ کو پیدا کیا، ہم نے تجھ سے وعدہ کر لیا، ہم نے تجھ سے وعدہ کیا کہ تُو جب تک دنیا میں رہے گا تجھے رزق ملتا رہے گا، ہمارا تجھ سے وعدہ ہے. ارے ظالم، تیرا رزق آسمان کے برتن میں جمع ہے، موجود ہے، وقت پر تجھ کو تھوڑا تھوڑا کر کے ملتا رہے گا. لہذا جب وہ رزق بندوں کے ہاتھ میں آ جاتا ہے، نتیجہ یہ ہوتا ہے کہ ایک صاحب جو ہے انہوں نے قربانی کے 3-4 مہینے کے بعد جو ہے وہ خواب دیکھا، قربانی کی عید کے بعد 3-4 مہینے بعد خواب دیکھا کہ اس کے رشتے دار اور دوستوں کے جو بکرے ہیں وہ سب کے سب جنت میں ہیں، اور اس کا بکرا جو اس نے قربان کیا تھا وہ بھی جنت میں، لیکن اس کی ایک ٹانگ نہیں ہے، 3 ٹانگوں اس کے ساتھ وہ جنت میں ٹہل رہا ہے. بڑے حیران ہوئے، فرشتے سے پوچھا بھائی کہ بھائی ان تمام لوگوں کے جو بکرے ہیں سب 4 ٹانگوں کے ساتھ چل رہے ہیں، پورے سالم بکرے، میرے بکرے کی ایک ٹانگ کہاں ہے؟ اس نے کہا وہ تو تمہارے ڈیپ فریزر میں رکھی ہوئی ہے. لہذا وہ جو رزق بندے کے پاس آتا ہے تو کیسے اس کو سمیٹ کے رکھ لیتا ہے. پہلے زمانے میں ریفریجریٹر نہیں تھے، تو نتیجہ یہ ہوتا تھا بھائی چلو پڑوسیوں کو کھلاؤ، رشتہ داروں کو دو، غریبوں کو دو، خود بھی کھاؤ، ختم کرو. اب تو اس سے پہلے اسپیشلی خاص طور پہ ڈیپ فریزر کو سروس کرواتے ہیں کہ جی تاکہ پورا بکرے کے بکرے اس میں آ جائے، 6-6 مہینے تک گوشت چلانا ہے، پھر یہی ہوگا کہ 3 ٹانگوں میں بکرا چلے گا جنت میں. تو یہ حال ہے، اللہ تعالیٰ کرم کیسا کہ اپنے بندوں کو عطا فرماتے رہتے ہیں، لیکن ہم لوگ کیسے بے صبر ہیں کہ وہ جمع کر کے رکھتے ہیں. کہ جناب حضرت نے عجیب ایک مضمون بیان فرمایا، فرمایا دیکھو اللہ تعالیٰ جو عطا فرمایا نا اس کو آگے دیتے بھی رہو، کیونکہ تم آگے دو گے تو اور آئے گا. پھر حضرت نے جو اس کی مثال دی، کیا پیاری مثال، سبحان اللہ، حضرت تو مثالوں کے بادشاہ ماشاء اللہ. فرمایا دیکھو قاعدہ یہ ہے، مغرب سے جیسے ہوا آ رہی ہے، مغرب کی طرف کا دروازہ یا کھڑکی کھول دی، اب دوسرا دروازہ ہے کھڑکی مشرق کی طرف ہے، تو اب وہ کہتے کہ صاحب تازہ ہوا آنے دو، باہر ہوا نہ جانے جائے تاکہ اندر تازہ ہوا رہے، وہ والا دروازہ بند کر دو. تو جناب کیا ہوگا، ہوا آئے گی تازہ؟ تازہ ہوا بھی نہیں آئے گی، کیونکہ ہوا کا اصول اور قاعدہ یہ ہے کہ وینٹیلیشن ہونی چاہیے، گزر ہونے چاہیے، ایک طرف سے آئے دوسری طرف سے جائے. تو حضرت فرماتے تھے اسی طرح سے آنے والے دروازے کو تو کھلا تم چاہتے ہی رکھو، لیکن جانے والے دروازے کو بھی کھولو، یعنی دیتے رہو. تم دیتے رہو گے اللہ تمہیں دیتے رہیں گے، دیتے رہو ملتا رہے گا، دیتے رہو ملتا رہے گا. اور اللہ تعالیٰ فرمایا یورب صدقات، اللہ تعالیٰ صدقات کو بڑھانے والے ہیں، وہ بڑھاتے ہیں. اس لیے فرمایا دینے میں کنجوسی نہ کرو، دینے میں کنجوسی کرو گے تو حقیقت میں تمہارے لینے میں کنجوسی ہو جائے گی. لہذا دیتے رہو، ہوا کا دروازہ، جانے کا دروازہ کھول دو، تازہ ہوا آتی رہے گی، سبحان اللہ. تو بندے کا کیسا عجیب حال، تو بندہ اللہ تعالیٰ کی تعریف کرتا ہے، یہ بھی اللہ تعالیٰ کی تعریف. پھر فرمایا اللہ تعالیٰ بندوں کی تعریف فرماتے ہیں، یہ بھی اللہ تعالیٰ کی تعریف ہے. جیسے فرمایا عباد الرحمن الذین یمشون علی الارض ہونا، کہ ہمارے جو خاص بندے زمین پر جب چلتے ہیں ہماری عظمتوں کے سامنے دبے ہوئے چلتے ہیں. اس لیے صحابی فرماتے ہیں، غالبا حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، فرماتے ہیں کہ اس مریض ایسی چال نہ چلے کہ ایسے بالکل مرے ہوئے چلے، صحت مند ہے یا بالکل ایسے جھک کے چلنا. فرمایا اس کو منع کیا، اور نہ ایسے اکڑ کے چلے، تبختر جس کا نام ہے کہ اکڑ کے چل رہے ہیں کہ ہمیں ایسا کوئی نہیں ہے. فرمایا نہیں، آج چال کے اندر عاجزی بھی ہو لیکن مریضانہ چال بھی نہ ہو، اس کو منع فرمایا. جیسے سنت یہ کہ جب کھڑا ہو تو جھک کر نہ کھڑا ہو، بازو پر جو ہے وہ جو تجلیات کے نزول کی وجہ سے وہ عظمت سے جھک جاتے ہیں، یہ خلاف سنت ہے. اور اکڑ کے بھی نہ کھڑا ہو ایسے کر کے، جیسے جو ہے وہ نماز سے پہلے ایک منٹ ہو جاتا ہے نا، چودھری صاحب یوں کھڑے ہو جاتے ہیں مسجد میں، گھڑی دیکھتے رہتے ہیں اور امام صاحب کو گویا تنبیہ کر رہے ہوتے ہیں ہوشیار ہو جاؤ، یہ بھی ایک مستی کا عالم ہے نا، ایسے یوں کھڑے ہوتے ہیں. حالانکہ نماز کا انتظار اتنا اجر ہے جیسے نماز پڑھنا. انتظار صلات کو نبی صلی اللہ علیہ وسلم نے صلات فرمایا، یعنی نماز کا انتظار ایسا ہے جیسے نماز پڑھنا. زیادہ اپنے اجر کو کیوں ضائع کرتا ہے، اس لیے آج ہی سے بیٹھا رہے، گھڑی کو بھی گھڑی گھڑی نہ دیکھے. امام تشریف لے آئیں گے نماز شروع کر دیں گے. حضرت محمد صاحب دعوت برکات اکثر یہ واقعہ سناتے نا کہ ایک امام صاحب تھے، اب وہی تماشا مسجدوں میں، تو ایک دن امام نماز کا وقت ہو گیا، امام صاحب کو وضو کر رہے تھے، وضو فرما رہے تھے، تو وہ آ گئے کمرے، چلے امام صاحب ٹائم ہو گیا. میں اچھا منہ دھو رہے تھے ویسے اٹھ کے کھڑے ہو گئے، مسلح پہ آگے کھڑے ہو گئے. میں نے کہا امام صاحب آپ نے وضو تو کیا نہیں. کہا بھائی تمہارا وقت ہو گیا، تمہاری تو نماز پڑھ دوں، پڑھا دوں، پھر اس کے بعد وضو کر کے میں اپنی نماز خود پڑھ لوں گا. تو عاجزی، عاجزی کے معنی حضرت سکھاتے ہیں، سبحان اللہ کیا پیارے. فرمان حدیث شریف میں آتا ہے کہ ان اللہ یحب لین المناقب، کہ اللہ تعالیٰ نرم کندھوں کو پسند فرماتے ہیں. حضرت فرماتے ہیں نرم کندھے یوں مت کرو بلکہ نرم کندھے یوں کرو، سبحان اللہ. کر کے حضرت نے دکھایا کہ ایسے نہیں، سامنے مت جھکو بلکہ اپنے کندھوں کو ایسے نرم رکھو، ماں باپ کے سامنے بھی، وقفظ لہما جنا حضل، اور شیخ اور مرشد کے سامنے بھی، اپنے بڑوں کے سامنے اپنے کندھے کو نرم رکھے. یہ نرم کندھے کے معنی. تو یہ اللہ تعالیٰ تعریف کی. قرآن پاک میں جگہ جگہ اللہ کے عاشقوں کا تذکرہ ہے، ینفقون فی السراء والضراء، کہ خرچ کرتے ہیں کڑکی میں بھی، خوشحالی میں بھی، تنگ دستی میں بھی، غصہ آتا ہے غصے کو ضبط کر جاتے ہیں. قرآن پاک میں صفات اللہ تعالیٰ نے اپنے عاشقوں کی بیان فرمائے. اور چوتھی کیا، کہ اللہ تعالیٰ اپنی تعریف خود بیان فرمائے، سبحان اللہ. وحقیقت میں تو یہ خزانہ ہے، اگر اللہ تعالیٰ اپنی تعریف نہ فرماتے، اپنا راز خود نہ ظاہر فرمائے، تو بندہ کیا اللہ تعالیٰ تک پہنچ سکتا ہے. تو یہ بھی چوتھی قسم ہے. پھر کیا فرمایا، رب العالمین، وہ عالم تمام عالموں کا رب ہے. حکیم الامت نے اس کی تفسیر میں فرمایا، جیسے عالم انسان ہے، عالم جن ہے، عالم ملائکہ ہے، فرشتوں کا عالم، جنوں کا عالم، انسانوں کا عالم، یہ اور اس طرح کتنے عالم ہیں اللہ تعالی کے. حضرت ڈاکٹر صاحب رحمت اللہ علیہ کے، حضرت ڈاکٹر عبدالحیا صاحب عارفی نور اللہ مرکدوں کا شعر حضرت بہت مست ہو کر سنایا کرتے تھے، سبحان اللہ، کہ جب کبھی وہ ادھر سے گزرے ہیں، جب کبھی وہ ادھر سے گزرے ہیں، کتنے عالم نظر سے گزرے ہیں، سبحان اللہ. اسی کے لیے تو حضرت فرماتے تھے کہ گناہ سے بچنے کا غم اٹھاؤ، دل بنے گا، دل بنے گا تب پتہ چلے گا کہ خالق عالم کیسے دل سے گزر رہے ہیں، کیسے دل میں تشریف فرمائے. جب کبھی وہ ادھر سے گزرے ہیں، کتنے عالم نظر سے گزرے ہیں. آگے فرمایا الرحمن الرحیم، وہ رب العالمین تربیت پر، رب معنی تربیت، رب مربی تربیت فرمانے والا. اور رب کی خصوصیت ہے تربیت کی کہ رب اس کو کہتے ہیں جو اپنے مربع کی تربیت فرمائے. تربیت کے معنی ہے کہ ناقص کو آہستہ آہستہ تدریجن اسٹیج بائی اسٹیج درجہ کمال تک پہنچانا، آہستہ آہستہ درجہ کمال تک پہنچا. جیسے حضرت فرما بلڈنگ بناتے ہیں، اب 10 منزلہ بلڈنگ بنانی ہے، کچھ مشکل نہیں ہے، نیچے سے اوپر تک 10 منزل تک شٹرنگ لگا دیں، شٹرنگ لگائی اور اوپر سے مشین کی بھرائی مشین شروع کی اور بھرائی کرنا شروع کر دی، بن جائے گی عمارت بھی بنے گی، لیکن شٹرنگ کھلے گی تو کچھ عرصے، زیادہ عرصہ وہ عمارت ٹھہرے گی نہیں. کیا کرتے ہیں، فوٹنگ بھرتے ہیں، سیٹو بھرتے ہیں، और कॉलम खड़े किए जाते हैं, छत भरी जाती है, फिर यानी उसकी तराई वगैरह चलती रहती है, उसके सुखाते हैं, फिर आगे आहिस्ता आहिस्ता उसको 10 मंजिला इमारत जो है वो तैयार कर देते हैं। क्यों? ये तदरीजन स्टेज बाय स्टेज आहिस्ता आहिस्ता उसको लेकर जाते हैं। इसी का नाम है तरबियत। और शेख यही काम फरमाते हैं, वो तरबियत फरमाते हैं। इसलिए शेख जो है वो मुरब्बी भी कहलाते हैं, मुरब्बी भी कहलाते हैं। लेकिन हजरत फरमाते हैं तरबियत वही सीखेगा जो पहले मुरब्बा बनाओ, जिसने अपने शेख के साथ हजर में, सफर में, जलवत में, खलवत में रहकर तरबियत सीखी हो, ऐसे तरबियत फरमाना। हमारे एक पीर भाई थे, उनका इंतकाल हो गया और ऐन बकरीद के दिन उनका इंतकाल हुआ। सुबह नमाज से कबल उठे, फोन आया कि जी फला इंतकाल कर गए। अब उनके घर में वो हजरत के, हजरत ने उनको खिलाफत भी इनायत फरमाई थी, उनके घर में टीवी था, माशाल्लाह हजरत की सोहबत, अब घर से टीवी निकालने की फिक्र पैदा हो गई, बड़ी नेमत की बात है ये। इसे हजरत फरमाते थे बंद करना काफी नहीं है कि जी हमने बंद करके रख दिया। हजरत फरमाते ये सांपों का पिटारा है, अगर जो तुम उसको डोरिया बांध के, डोरिया भी बांध दो, अंदर सांप मौजूद है, कभी भी डोरी भी खुल सकती है। और क्या पता अब्बा जो है वो दुकान गए हुए, चिल्ले पे गए हुए, हरम शरीफ गए हुए, और बच्चे पीछे कार्टून देख रहे हैं और टून टून भी देख रहे हैं, कारे टून। तो इसलिए फरमाए कि सांपों का पिटारा, तुम अगरचे पैक भी हो, बंद भी हो, लेकिन तुम रखना पसंद नहीं करोगे। इसी तरीके से अगरचे बंद भी हो, उसको घर में ना रखो। तो वो साहब अब निकालना चाहते थे, उन्होंने हजरत से आकर अर्ज किया, देखिए शेख यही है कि अपनी जो बात है शेख के सामने रखे, मुरब्बी के सामने रखे। हजरत ने उससे उन्हें आकर किया कि हजरत घर वाले भी तैयार है सब, लेकिन मेरा एक बेटा है हाफिज कुरान भी है वो, लेकिन वो नहीं, वो राजी नहीं है। इसलिए हजरत फरमाते देखो बेटे को कुरान पाक हिफ्ज करा रहे हो तो पहले उसकी तरबियत भी तो साथ साथ करते रहो कि पता चले हाफिज कुरान है उसकी शलवार टखनों से नीचे है। हाफिज कुरान कितना अजीब लगे कि दाढ़ी ना रखे। हाफिज कुरान कितना अजीब हो कि नामहरम रिश्तेदारियों के साथ बैठा हुआ है, गप्पे लगा रहा है और टीवी देख रहा है, कितना अजीब लगेगा। तो उन्होंने कहा, तो हजरत ने उनसे अजीब, अब तरबियत किसको कहते हैं, सुभान अल्लाह। हजरत ने उनसे फरमाया कि देखो भाई बात यह कि टीवी से उसको एक मोहब्बत हो गई देखना। फरमाया मोहब्बत का तोड़ मोहब्बत है, मोहब्बत का तोड़ मोहब्बत है। इसलिए हजरत फरमाते थे जो इश्क मजाजी में मुबतला है ना, उसको झिड़को मत, उसको इतनी मोहब्बत दो, उसको उसको मोहब्बत चाहिए, क्योंकि उसको वहां से भी तो मोहब्बत मिल रही है। अब बाप ने मां ने डांटा और ये कहा कि तूने हमारी नाक कटा दी, अब वो रोएगा, जाहिर बात है रोकर माशूका के पास जाएगा, घबरा मत मैं तुझे मां का भी प्यार दूंगी, डबल प्यार मिलेगा तुझे, नतीजा तो यही निकलेगा ना, क्योंकि वो सारी हमदर्दियां वो समेट लेगी। इसलिए फरमाया ऐसे मत झिड़को, मोहब्बत दो उसको, सुभान अल्लाह। इसलिए हजरत फरमाया करते थे कि अगर मजरू को उसके जमाने का शमसुद्दीन तबरेजी मिल जाता तो उसके इश्क लैला को इश्क मौला से बदल देता। वो समझता हो ना, तरबियत जानता हो कि उसका कांटा बदलना है, बस कांटा बदलना जानता हो। तो हजरत ने फरमाया उनसे, फरमाया कि एक काम आप ये करें, उस जमाने में, ये 90 के जमाने की बात है, 90 के अवाखिर की, 97 या 98 के जमाने की बात है। तो हजरत ने उनसे फरमाया कि आप एक काम करें कि उसको 10,000 रुपया हदिया दे दें, तोहफा दे दें। उस जमाने 10,000, वो मालशा मालदार आदमी भी, साहिब सरवत। तो हजरत ने फरमाया कि उसको 10,000 रुपया आप हदिया दे दें, 10,000 के हदिये की खुशी मिलेगी तो टीवी निकलने का गम उसमें दब जाएगा। यह है तरबियत, सुभान अल्लाह। इसलिए हजरत फरमाते थे कि अगर बच्चों के पास तस्वीर वाला कोई खिलौना है तो उसको उठा के एकदम मत खुश्क मुल्ला की तरह ना करो कि उसको बिस्मिल्लाह अल्लाह अकबर का ज़िबा कर दिया और वो बच्चे रो रहे हैं और मां भी बच्चों की परेशान होगी, फरमाया तुम्हारा नाश्ता बंद हो जाएगा। ऐसा ना करो, पहले उनको हवाई जहाज ला दो, रेलगाड़ी ला दो, कोई अच्छा खिलौना ला दो जो शरई हुदूद में हो, वो बच्चे उसमें खुश हो जाएंगे, फिर उसके बाद उसको ले जाकर ज़िबा करके फेंक दो। लेकिन एकदम से ऐसा ना करो, ये तरबियत है, सुभान अल्लाह। अब वो बच्चे को जब दिया तो फिर वो बच्चे को लेकर भी आ, तो वो 10,000 मिला तो 10,000 की खुशी मिली उसे, अब वो जो टीवी का गम था वो हल्का हो गया। ये है तरबियत, सुभान अल्लाह। तो अल्लाह ताला, तो इसीलिए शेख मुरब्बी भी कहलाता है। लेकिन हजरत फरमाते थे बात यही है कि मुरब्बी वही बन सकता है जो मुरब्बा भी बना हो।
जिसने खुद तरबियत ना पाई
और दूसरों की तरबियत करने लगे तो नतीजा क्या होगा।
और फिर शेख के अहवाल देखे हो, सफर में, हजर में, जलवत में, खलवत में, वो सिर्फ बयानी मुरीद ना हो, तकरीरी मुरीद ना हो, मजलिसी सिर्फ मुरीद ना हो कि मजलिस है हाजिर, मजलिस हुई सलाम भी नहीं, वैसे ही गायब, पलटकर भी ना पूछा। तो ऐसा शख्स चूंकि इसने तरबियत नहीं पाई, अगरचे तकरीर तो सुन ली, मजलिस में तो शरीक हो गया, लेकिन इसने तरबियत न करवाई और न कभी तरबियत पाने की फिक्र की, तो ऐसा शख्स कभी भी मुरब्बी न बन सकेगा। तो रब्बुल आलमीन फरमाया, जो तमाम आलम का रब है, आगे क्या सिफत, अर रहमान और रहीम, दो सिफत। फरमाया रहमान की जो सिफत है ये कभी कभी ममजूज बिल अलम भी होती है। रहमान के माने भी रहम करने वाला, मुबालगा इसमें भी, रहीम के माने भी रहम फरमाने वाला। ये फरमाया रहमान की जो सिफत है कभी कभी गम के साथ भी आती है। हजरत का शेर फरमाते हैं कि आप तक लाई जो मौजे रंजो गम, आप तक लाई जो मौजे रंजो गम, उस पे कुर्बान सैकड़ों साहिल हुए। यानी कभी हजरत फरमाया करते थे कि वो मुसीबत जो हमें अल्लाह से मिला दे, वो मुसीबत मुसीबत नहीं है बल्कि उस पर हजारों नेमतें कुर्बान हैं, और वो नेमत जो हमें अल्लाह ताला से गाफिल कर दे वो नेमत नहीं है, वो मुसीबत है। अरे बंदे को बाद में मुसीबत आई, अब शेख के पास आया, अल्लाह वालों के पास आया, मजलिस में बैठा तावीज लेने के बहाने या किसी बहाने, चलो दुआ करा ले, तो उस नेमत से क्या हुआ, बैठे मजलिस में उसको चस्का लग गया और वो ये शेर पढ़ता हुआ, शेर पढ़ के मजलिस में आना जाना शुरू कर दिया। चस्का लगा है जाम का, शगल है सुबह शाम का, चस्का लगा है जाम का, शगल है सुबह शाम का, और अब मैं तुम्हारे काम का, यानी गुनाहों को कह रहा है, और अब मैं तुम्हारे काम का हम नफस हो रहा नहीं। अल्लाह ताला की मोहब्बत का ऐसा चस्का लगा कि गुनाहों को उसने खैर बात कह दिया कि जाओ भाई अब हम खैर की तरफ जा रहे हैं, और शर को खैर बात कह दिया, शर से भी दूर हो गया। फरमाया ये भी है लादा, कभी कभी इसकी मिसाल में हजरत ने समझाया कि देखो कभी कभी ऐसा होता है कि फोड़ा निकल आया, अब डॉक्टर क्या करता है, उसमें से पीप निकालता है, फासिद मादा निकालता है, मवाद चीरा लगाता है। फरमाया कितनी अजीब बात है, वो चीरा लगाता है, उसके पैसे भी लेता है, और आखिर में आप कहते हैं जजाक अल्लाह, थैंक यू सो मच डॉक्टर साहब, यू आर सो काइंड एंड सो काइंड ऑफ यू, कितना डॉक्टर का शुक्रिया अदा करते हैं, हालांकि जालिम ने पैसे भी लिए होते, पैसे देकर भी 10-10 दफा शुक्रिया अदा करते हैं, उम्रे को जाते हैं डॉक्टर साहब के लिए खजूर भी लेकर आते हैं, जमजम भी उसको देते हैं, कहीं सफर पर जाते हैं तो उसके लिए तोहफा हदिया लेकर आते हैं। फरमाया इसी तरह से शेख भी कभी कभी डांट भी लगाता है, और वो डांट किस लिए होती है, हमारा डंड निकालने के लिए, सुभान अल्लाह, वो भी हमारी इस्लाह के लिए होती है। लेकिन हजरत फरमाया वो डांट से पहले शेख देखता है उसका ब्लड प्रेशर, उसकी शुगर, हर चीज को, उसका मोहब्बत का जो लेवल को देखता है कि ऐसा ना हो ये डांट से भाग जाए, लहजा उसके लेवल को देखता है, उसको डांट क्यों, उसकी इस्लाह के लिए। और फरमाते ये डांट हकीकत में मुरीद के डंड को दूर करती है, उस पर शेख डांटता है। और जो तालिबे इस्लाह होता है, इस्लाह के अंदर मुखलिस होता है, वो डांट भी खाता है और फिर गोया शुक्रिया भी अदा करता है कि आपने मुझ पर मेहरबानी फरमाई कि मेरा डंड निकालने में आपने इतनी तकलीफ गवारा फरमाई। ये तो शेख को तकलीफ है ना कि हमारे लिए वो उस डांट के लिए कितने जमाने से इंतजार फरमा रहा होगा, उसने अब हमें जाकर डांट फरमाई, ये तो एहसान है कि उसका भी शुक्रिया अदा करें कि जजाक अल्लाह के चश्मबाज कर दी, जजाक अल्लाह के चश्मबाज कर दी, मरा जा बा जाने जा तू हमराज कर दी, कि जजाक अल्लाह आपने मेरी आंखें खोल दी और हमारी जान को अल्लाह ताला के कुर्ब से, क्या अल्लाह ताला के राज का हमराज बना दिया, अल्लाह ताला के कुर्ब से हमें मुकर्रब फरमा दिया, आपका एहसान। तो रहमान की जो सिफत है कभी कभी ये ममजूज बिल अलम, गमों के साथ भी आती है, कभी गम भी दिए जाते हैं। और रहीम और रहमान की सिफत ये दुनिया के लिए है, और ये काफिरों पर भी आम है। और हजरत ने फरमाया रहीम की सिफत मोमिनीन के लिए खास है, लिहाजा फरमाया नुज़ुलम मिन गफूरिर रहीम, अल्लाह ताला अहले इस्तिकामत की क्या मेहमानी फरमाएंगे, सुभान अल्लाह। और फरमाया गफूर इसलिए फरमा दिया,
कि अपने गुनाह याद आएंगे, यार देखो हम कैसे नालायक थे, अब हम नेमतें खा रहे हैं। मैं नहीं, तुम हमारे मेहमान बन के रहो, और मेहमान की इज्जत मेजबान की इज्जत होती है। जैसे अल्लाह ताला ने मेहमान फरमा दिया और कि गफूर और रहीम की तरफ, यानी अपने गुनाहों को भूल जाओ, अब हमारी नेमतों से इस्तेफादा करो, हमारी नेमतों से मजे उड़ाओ। क्योंकि एक आदमी जिसके एहसास हम नाफरमानी करें, दुश्मनी करें, बाद में अगरचे उसके ताबेदार और उसके फरमाबरदार भी बन जाए, लेकिन याद आएगा यार देखो कितना करीम है ये, कैसा मोहसिन है, हमने इसके साथ क्या किया, लेकिन इसने अपना दिल कैसा खुला रखा। तो इसलिए गफूर और रहीम फरमा दिया। आगे फरमाया मालिक की उम्मीद दी। हजरत का ये मजमून बड़ा अजीब मजमून है, और ये नई किताब जो आई इस्लामी ममलिकत के का जो किताब की कदर व कीमत, इसमें भी मजमून ये छपा हुआ है, और अल्लाह ताला का शुक्र हजरत से बराए रास्त सुना। फरमाया कि देखो अल्लाह ताला ने फरमाया मालिक यौमुद्दीन, यौमुद्दीन यानी कयामत के दिन, यौमुल जजा मुराद है, कयामत का दिन मुराद है, कि अल्लाह ताला यौमुद्दीन कयामत के दिन का मालिक होगा। हजरत ने फरमाया कि यहां काजी और मुनसिफ नहीं फरमाया, जस्टिस और जज नहीं फरमाया, क्योंकि काजी जज वो कानून का पाबंद होता है, अगरचे उसको मालूम हो कि ये शख्स जो है बेगुनाह है, लेकिन उसके खिलाफ गवाह मौजूद है, तो वो बेगुनाह नहीं देखेगा, बल्कि गवाहों को देखने का पाबंद है वो। जज को अगरचे मालूम हो, 100% यकीन है कि ये शख्स जो है वो बेचारा ये इस पर इल्जाम झूठा इल्जाम है, लेकिन अगर उसके खिलाफ गवाह मौजूद है तो वो जज कुछ नहीं कर सकता, वो बेगुनाह को भी फांसी चढ़ा देगा, बेगुनाह को भी जेल भेज देगा, और वो मुल्जिम बेगुनाह मुल्जिम मुजरिम बन जाएगा। क्यों? क्योंकि काजी जज जस्टिस मुनसिफ पाबंद है, जज जो है वो पाबंद है, वो नहीं कर सकता, कानून से हटके नहीं जा सकता। इसलिए फज़ल फरमाते कि अल्लाह ताला ने मालिक फरमाया कि वो बंदे जिनका जुर्म साबित हो चुका, जिनकी नालायकियां साबित शुदा हैं, जो यकीनी तौर पर मुजरिम है, अगर हम अपने कर्म से उनको जन्नत अता फरमा दें तो हम मालिक हैं जन्नत के, जिसको चाहे जन्नत अता फरमा दें। सुभान अल्लाह, कोई पूछ नहीं सकता कि अल्लाह आपने इसको जन्नत क्यों दी है, तो मालिक है, और जिसको चाहे अपने कर्म से जन्नत अता फरमा दे। लिहाजा ऐसे लोग, हजरत फरमाए ऐसे लोग जो कानून से न बख्शे जाएंगे, जो कानून से न बख्शे जाएंगे, अल्लाह ताला अपने कर्म से उनको जन्नत अता फरमाएंगे। और उसकी मिसाल में हजरत ने एक वाकया समझाया। फरमाते हैं मुल्ला अली कारी रहमतुल्लाह अलैह ने एक वाकया, हमारे शेख हजरत मोहम्मद साहब दामत बरकातुहुम ये वाकया सुनाते रहते, हजरत वाला से भी बारहा सुना, कि एक शख्स का इंतकाल हुआ तो किसी ने उसको ख्वाब में देखा, ख्वाब में पूछा कि मा फअल अल्लाह बिक, अल्लाह ताला ने तेरे साथ क्या मामला फरमाया। उसने कहा कि फहासबनी रब्बी, अल्लाह ताला ने मेरा हिसाब किताब लिया, फखिफ्तु किल्लत हसनाती, मुझे नेकियों की कमी का खौफ था, मैं लर्जा और तरसा था, कांप रहा था कि हाय मेरा क्या हाल हो गया, क्योंकि मेरा नेकियां कम है, गुनाह ज्यादा है, और यही आमाल नामे में हो रहा था कि गुनाह ज्यादा नहीं किया कम। कहते अचानक फवकात फिया सुरातुन, अचानक एक थैली धम से आकर नेकी के पलड़े में गिरी और वो पलड़ा भारी हो गया। तो अल्लाह ताला ने मेरी मगफरत फरमा दी। अब हौसला हुआ कि क्या चीज थी, पूछा मा हाजा या रब्बी, ऐ मेरे रब्बा, ये क्या चीज है कि जिसने मेरे साथ ऐसा आपके कर्म से मामला हुआ कि मैं बख्शा गया। तो अल्लाह ताला ने फरमाया, फिर वो कहते क्या के हाजा कफू तुराबिन अलकैतहु अला कब्री मुस्लिम, ये वो मुट्ठी भर मिट्टी है, ये वो मुट्ठी भर मिट्टी है जो तूने अपने मुसलमान भाई की कब्र पर डाली थी। हजरत फरमाते हैं हमारा क्या हाल है, हम मिट्टी यूं डालते हैं ऐसे करके पकड़ के। फरमाते एक बुजुर्ग हजरत बयान फरमाते, एक आलिम ने सुना, अच्छा अब तो मैं ऐसे मुट्ठी, हजरत आपसे जब उनका हजरत को बताया, जब से ये आपकी तकरीर सुनी मैंने, अब मैं तो मुट्ठी भर भर के डालता हूं, कि भाई कि वो रहमत हक बहाना में ही जो है कि अल्लाह ताला की जो रहमत है वो तो बहाने तलाश फरमाती है, बहा नमी जोयत, कीमत को तलाश नहीं करती, कीमत को नहीं देखती, बल्कि बहाने तलाश फरमाती है कि हम इसको किस बात पर बख्श दें। लहजा कितने लोग ऐसे कि एक अल्लाह वाले ने जो मोहब्बत से निगाह फरमाई, बस यही काम हो जाएगा, अगरचे आमाल में सुस्त भी हो, लेकिन आमाल में सुस्ती चूंकि मतलूब नहीं है, फिक्र करनी चाहिए कि वक्त पे शरीयत और सुन्नत के मुताबिक अपने अमाल में, क्योंकि ऐसा आदमी बेशक बख्शा तो जाएगा, اللہ تعالیٰ کی رحمت سے امید ہے، لیکن خدمت دین کی توفیق نہ ملے گی اس کو، اور وہ بھی اللہ کے کرم سے کیا بعید ہے کہ اس کا پلٹا پلٹ جائے، لیکن انسان اپنی طرف سے محنت اور کوشش کرے، اس کا مکلف ہے. جیسے صوفی ہے، اب ظہر کی نماز سے جو قبل چار سنت ہے، اس کا اصل وقت ظہر سے قبل ہے. دیر سے وضو کر کے دیر سے پہنچنا کہ جی ہم فقہا نے لکھا ہے کہ جو جس کی پہلے قضا ہو گئی وہ بعد میں پڑھ لے، تو یہ تو ان کے لیے ہے جن کے لیے کبھی کبھی مجبوری ہو، عادت نہ بنائے جو کہ، یہ تو ان کے لیے کہ تاکہ عادت رہے. لیکن اگر اسی کو ہم نے اپنی عادت بنا لیا تو وہ ترک سنت، کیونکہ اصل جو وقت ہے وہ تو ظہر سے قبل ہے. بار بار تکبیر اولا، تکبیر اولا کا فوت، اور جو ہے وہ مسبوک بننا، یعنی جب رکعتیں چھوڑ دے چھوٹ رہی ہیں کہ تاخیر سے کر رہے ہیں، کبھی عذر ہوا کہ انسان ہے، چلو آنکھ دیر سے کھلی، اچانک استنجا آ گیا، تو وہ تو پھر معذور ہے. لیکن اس کو عادت بنا لینا، یہ تو اللہ والوں کی صحبت اور خانقاہوں کا حاصل نہیں ہے کہ اسی چیز کو عادت اور اوڑھنا بچھونا بنا لیا کہ جب دیکھے مسبوک، جب دیکھے جماعت فوت ہونا، جب دیکھے جو ہے جناب تکبیر اولا. یہ تو ہم نے اپنے اللہ والوں کو دیکھا کہ اہتمام فرمائے اس چیز کا. لہذا صحبت شیخ کے اور حضرت کے مضمون کا یہ مطلب نہیں ہے کہ گناہ چھوڑو، گناہ مت ایک نہ کرو، فرض واجب اور سنت موقع ادا کر لو. اس کے مقصود اس مضمون کا یہ مقصود اور مطلب نہیں ہے کہ جماعت کی نمازیں چھوڑی جا رہی ہیں اور جناب جو ہے وہ تکبیر اولا فوت کی جا رہی ہے، یہ ہرگز مضمون نہیں ہے. کیونکہ جب ولایت ملے گی اس ولایت میں ترقی تو انہی اعمال سے ہوگی، یہ تو ترقی کے لیے یہ چیز ہے. اور اس کو عادت بنا لینا یہ غفلت کی نشانی ہے، اور غافل آدمی محروم رہتا ہے. ابھی اس کی خدمت دین کیسے ہوگی؟ اس لیے اس چیز کا اہتمام. تو کیا فرمایا؟ کہ اللہ تعالیٰ قیامت کے دن کا مالک ہے، جس کو اپنے کرم سے عطا فرما دے. سبحان اللہ، ایسے لوگ جو گویا بخشے جانے کے قابل نہیں ہوں گے، اللہ تعالیٰ اپنے کرم سے ایسے مومنوں کو بھی جنت میں داخل فرما دیں گے. اس لیے حضرت فرماتے تھے ایسے ایسے لوگ جن کے ایمان کا اندراک انبیاء علیہ السلام کے تھرمامیٹر میں بھی نہ ہوگا، اللہ تعالیٰ ایسے ایسے لوگوں کو بھی جنت میں داخل فرمائیں گے. اتنا خفی چھپا ہوا ایمان ہوگا ان کا گویا کہ جس کا ادراک اللہ تعالیٰ ہی فرمائیں گے، ایسے ایسے لوگ بھی جنت میں نظر آئیں گے. سبحان اللہ. اس لیے حضرت پھر آگے یہ بات فرما کر ایک بات فرماتے تھے، سبحان اللہ، عجیب مضمون ہے. فرماتے تھے دیکھو، قیامت کے وقت آنے سے پہلے اللہ تعالیٰ سے اس مضمون کو مانگ لو کہ اللہ آپ قیامت کے دن کے مالک ہیں، آپ اپنے کرم سے ابھی سے ہمارے لیے مغفرت کا، رحمت کا اور جنت کا فیصلہ فرما دیجیے. حضرت نے پھنس کر فرمایا اس کا نام ہے بیل بیفور اریسٹ، ضمانت قبل از گرفتاری. عدالتی لفظ ہے کہ نہیں جناب؟ کہتے ہیں نا ضمانت، حضرت ہی نہیں، ضمانت قبل از گرفتاری، بیل بیفور اریسٹ، کہ گرفتار ہونے سے پہلے ہی اپنی ضمانت کروا لو بھائی. کیا ہم اور ہمیں ہمارا جرم یقینی ہے، ہم جانتے ہیں کہ میرا کیا جرم ہے، یقینی ہے کہ ہم جنت جہنم کا فیصلہ ہمارے لیے. لیکن اللہ تعالیٰ کی رحمت سے فرماتے ہیں اللہ تعالیٰ کے حضور میں دو آنسو بہالو، مغفرت کا اللہ تعالیٰ سے پروانہ ہے، اللہ تعالیٰ سے مانگ کر رو کر مغفرت کا پروانہ ابھی سے جاری کروا لو، اور ضمانت قبل از گرفتاری کروا لو، اس سے پہلے کہ خضو فغلو کہہ کر جہنم میں دھکے لے جائے. جیسے فرشتے کہنے کہا بھائی یہ دیکھو ہمارے پاس تو پرمٹ موجود ہے، اگر سے دفعہ 144 لگی ہوئی ہے، دیکھو ہمارے پاس پرمٹ موجود ہے، جنت میں جانے دو. یہ دیکھو ہاں بھائی جاؤ بھائی، تم تو جاؤ، اسپیشل آدمی لگتے ہو تم تو، ایجنسی سے رابطہ لگتا ہے کہ صاحب کا کارڈ موجود ہے. تو اس لیے حضرت فرماتے دیکھو پہلے سے ہی اپنی ضمانت کروا لو، اللہ سے رو گا کے آنسو اللہ تعالی کے دربار میں جمع کروا دو. اور حضرت فرماتے دعا کی قبولیت کے لیے خاص بات فرماتے ہیں، فرماتے شیخ کی جگہ پر، جائے شیخ پر، یعنی شیخ کی جگہ پر ہے، وہاں پر اس کے ادارہ، اس کی جگہ پر فرمایا وہاں اللہ تعالی سے مانگو، وہاں آنسو بہاؤ، تو جلد قبولیت کی امید ہے، جلد قبولیت کی امید ہے، اور جلد جو ہے وہ پروانہ مل جانے کی امید ہے. سبحان اللہ. اللہ تعالی اپنے کرم سے ہمیں بھی وہ ہمارے قلب کو نرم فرمائے، رقیق القلب بنائے، اور اللہ تعالی ہمیں مغفرت عطا فرما دے، وہ پروانہ مغفرت ضمانت قرض گفتاری اللہ تعالی اپنے کرم سے ہمیں فرما دے، اور ہمارے گناہوں پر قلم عفو پھیر کر ہم سب کے لیے مغفرت کا، نجات کا، اور رحمت کا، اور معافی کا فیصلہ فرما دے، اور ہمارے پیارے شیخ رحمت اللہ علیہ پر کروڑوں رحمت نازل فرمائے، حضرت کو اللہ تعالی درجات کو خوب خوب بلند فرمائے، اور حضرت کے درد کو سارے عالم میں یا اللہ تعالی اپنے کرم سے آہ و فغاں کو نشر فرما دیجیے، اور ہمارے شیخ حضرت مولانا مظہر صاحب دامت برکاتہم پر کروڑوں رحمتیں فرمائے، صحت اور عافیت عطا فرمائے خوب، اور حضرت والا پر کی اس صحبتوں سے جو ہمارے اندر کمی رہ گئی اللہ تعالی اس ہمارے تعلق کو، ہماری اصلاح کا اور نسبت مع اللہ کا، وہ جو ہمارے شیخ فرمایا کرتے تھے نسبت مع اللہ کا وہ معیار، مقام صدیقت کا انتہائی مقام، حضرت کی برکت سے اللہ تعالی وہ نعمت ہم سب کو نصیب فرمائے، اور یہاں حضرت کی جو دعا فرماتے تھے کہ اللہ یہاں جو بھی آئے محروم نہ جائے، اللہ اپنے کرم سے اس دعا کو ہمارے حق میں بھی قبول فرما لیجیے، اور جو چیزیں جن گناہوں کی نحوست کی وجہ سے ہماری اسلام میں جو رکاوٹ بنی ہے، یا اللہ اپنے کرم سے اس چیز کو ہمارے بزرگوں کی برکت سے دور فرما کر اصلاح کامل اور محبت کامل ہم سب کو نصیب فرما دیجیے. واخر دعوانا الحمدللہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.